حضور نے انہیں جواب لکھے کہ اسلام قبول کرنے کے بعد ان پر کیا فرائض عائد ہوتے ہیں، ہمارے قاصدوں سے اچھا سلوک کرو، مسلمانوں، عیسائیوں اور یہودیوں پر جو ٹیکس واجب ہیں یہ ان کی وصولی کے لیے آپ کے ہاں پہنچیں گے۔ آپ نے وضاحت فرمائی کہ جو عیسائی اور جو یہودی اپنے دین پر قائم رہنا چاہتے ہیں ان سے کوئی تعرض نہیں کیا جائے گا، مگر یہ کہ انہیں جزیہ ادا کرنا ہوگا، خدا اور اس کا رسول ان کا تحفظ کریں گے۔ اور اب حج کے دن قریب آ رہے تھے، حضور نے حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو حجاج کے قافلے کا امیر مقرر کیا۔ حضرت ابو بکر 300 حاجیوں کا قافلہ لے کر مدینہ سے مکہ کی طرف روانہ ہوئے، ان کی روانگی کو ابھی زیادہ دن نہیں گزرے تھے کہ حضور پر وحی کا نزول ہوا، اور اس وحی میں ایسے احکام تھے جو مسلمانوں اور مشرکوں دونوں کو پہنچانے ضروری تھے۔ حضور نے ارشاد فرمایا، ان احکامات کو لوگوں تک پہنچانے کا فریضہ صرف وہ شخص انجام دے گا جو میرے اہل بیت میں سے ہو۔ پھر آپ نے حضرت علی کو طلب کیا اور فرمایا، اے علی، شتابی جاؤ اور حاجیوں کے قافلے سے جا ملو، ذمہ داری انہیں یہ سونپی گئی کہ وادی منا میں جب حاجی جمع ہوں تو وہ ان آیات کو جو ابھی ابھی اتری ہیں پڑھ کر سنائیں، اس کے ساتھ لوگوں پر واضح کر دیں کہ اس برس کے بعد کسی کو خانہ کعبہ کا برہنہ ہو کر طواف کرنے کی اجازت نہیں ہوگی، اور یہ مشرکوں کے لیے آخری حج ہے۔ حضرت علی شتابی سے روانہ ہوئے، جلد ہی قافلے کو جا لیا۔ حضرت ابو بکر نے پوچھا، اے علی، کیا تم قافلے کی سرداری سنبھالنے آئے ہو؟ حضرت علی نے جواب دیا، نہیں، میرے کارواں آپ ہی رہیں گے۔ پھر دونوں ساتھ ساتھ چلے۔ نماز کا وقت آنے پر حضرت ابو بکر نے نماز کی امامت کی اور نماز کے بعد واز فرمایا۔ جب قریب و دور سے آئے ہوئے تمام حاجی منا میں اکٹھے ہوئے اور قربانی کا فریضہ ادا کرنے کے لیے تیار ہوئے تو حضرت علی نے کھڑے ہو کر فرمان الہی بآواز بلند پڑھ کر سنایا۔ لب لباب اس کا یہ تھا کہ مشرکوں کے لیے 4 ماہ کی مہلت اور ہے، اس عرصے میں انہیں آنے جانے، چلنے پھرنے کی آزادی رہے گی، لیکن اس کے بعد اللہ اور اس کے رسول پر ان کی حفاظت کی ذمہ داری نہیں ہوگی، پھر ان کے ساتھ کھلی جنگ ہوگی، جہاں بھی وہ نظر آئیں انہیں قتل کر دیا جائے یا اسیر بنا لیا جائے۔ اس میں 2 استثناء رکھے گئے تھے، ایک تو وہ مشرک اس فرمان سے مستثنا قرار دیے گئے تھے جنہوں نے آ حضرت صلی اللہ علیہ وسلم سے کوئی خصوصی معاہدہ کر رکھا تھا اور اس معاہدے کے پابند رہے تھے، اس معاہدے کو اپنی میعاد کے ختم ہونے تک نافذ العمل رہنا تھا۔ دوسرا استثنا یہ تھا کہ اگر کوئی مشرک امان مانگے تو اسے امان دی جائے، اسے پہلے اسلامی تعلیمات سے متعارف کرایا جائے، پھر کسی محفوظ مقام پر منتقل کر دیا جائے۔ ایک آیت میں روئے سخن مکہ کے ان 9 مسلموں کی طرف تھا جنہیں یہ پریشانی تھی کہ اگر بت پرستوں کو دیس نکالا دیا گیا تو اس سے ان کی تجارت کا کباڑا ہو جائے گا، سو اللہ تعالیٰ نے یوں فرمایا کہ اے ایمان والو، مشرک ناپاک لوگ ہیں، اس کے بعد انہیں مسجد الحرام کے آس پاس مت آنے دو، اور اگر تمہیں مفلسی کا اندیشہ ہے تو اللہ اپنے فضل سے تمہیں تونگر بنا دے گا، بے شک اللہ علیم ہے اور بے شک اللہ حکیم ہے۔ ہجرت کے حساب سے اب 10واں برس آ لگا تھا، آن حضرت کا یہ پورا برس مدینہ میں ہی بسر ہوا۔ ننھے صاحبزادے ابراہیم اب نام خدا پیروں چلنے لگے تھے، بولنا بھی تھوڑا تھوڑا آ چلا تھا، حسن اور حسین قد نکال رہے تھے۔ اب ان کم سن بھائیوں کی ایک ننھی بہن بھی تھی، اس کا نام خالہ کے نام پر زینب رکھا گیا تھا۔ بی بی فاطمہ پھر امید سے تھیں، ولادت کے دن قریب تھے، اس گھرانے میں اب 3 بیٹے حضرت جعفر کے بھی شامل تھے، اور اب وہ حضرت ابو بکر کے سوتیلے بیٹے تھے کہ ان بیٹوں کی والدہ اسماء سے حضرت ابو بکر کی شادی ہو گئی تھی۔ وفود کی آمد کا سلسلہ ابھی جاری تھا، پچھلے برس کتنے وفد آئے تھے، اس برس بھی کتنے ہی وفد آئے۔ ایک وفد نجران کی نصارہ کی طرف سے آیا، ان نصرانیوں نے کتنی ہی مرتبہ رسول پاک سے شرف باریابی حاصل کیا، ان ملاقاتوں میں عقائد و خیالات بھی زیر بحث آئے، ایک دوسرے سے اختلاف بھی کیا، بالخصوص حضرت عیسیٰ علیہ السلام کے بارے میں آرا کا اختلاف دیکھنے میں آیا۔ اس موقع پر وحی بھی آئی اور اس میں حضرت عیسیٰ علیہ السلام کا ذکر تھا، اور یہ بھی ہوا کہ اس باب میں شک کرنے والوں سے کہا گیا کہ جو شخص بھی اس باب میں رسول سے تکرار کہے تو اس سے یہ کہا جائے کہ پھر آ جاؤ، تم اپنے بیٹوں کو لاؤ، میں اپنے بیٹوں کو لاؤں گا، تم اپنے عورتوں کو لاؤ، میں اپنی عورتوں کو لاؤں گا، تم اپنے نفوس کو لاؤ، میں اپنے نفوس کو لاؤں گا، پھر ہم بد دعا کریں کہ ہم میں سے جو جھوٹ بولتا ہو اس پر خدا کا قہر گرے۔ حضور نے ان نصرانیوں کے سامنے یہ آیت تلاوت کی، پھر انہیں دعوت مباہلہ دی، فرمایا کہ میں اپنے اہل بیت کو لے کر آؤں گا، تم بھی اسی طور آؤ۔ اس آیت میں قضیہ نمٹانے کا جو طریقہ تجویز ہوا ہے اس طریقے کو اختیار کرتے ہیں اور قضیہ نمٹاتے ہیں۔ उन्होंने जवाब दिया, हम इस बाब में ज़रा सोच लें। और दूसरे दिन जब वो आ हजरत की खिदमत में हाजिर हुए तो उन्होंने देखा कि आप कमली ओढ़े बैठे हैं, आपके करीब ही हजरत अली बैठे हैं, पीछे बीबी फातिमा बैठी हैं, साथ में उनके दोनों साहबजादे बैठे हैं। और आ हजरत ने कमली को फैलाया और उन चारों को कमली के अंदर ले लिया। नसारा ने ये नक्शा देखा और खायफ हुए। उन्होंने कहा, हम अपने अख्तिलाफ़ को इतना तूल नहीं देना चाहते कि एक दूसरे के लिए बद्दुआ करें। बहरहाल इन लोगों के साथ आ हजरत का मुआहदा तय पा गया। तय ये हुआ कि अहले नजरान ममलकत इस्लामिया को टैक्स अदा करेंगे, उसके बदले में ममलकत इस्लामिया इन लोगों की जान व माल और गिरजाघरों की हिफाजत की जिम्मेदार होगी। हिजरत का 10वां बरस अब जा रहा था। कितने इत्मीनान से दिन गुजर रहे थे। मदीना में अमनो चैन था, इस्लाम की रोशनी दूर दूर तक फैल चुकी थी। करीब व दूर से वफद आ रहे थे, दोस्ती के मुआहदे हो रहे थे, इस्लाम को कबूलियत मिल रही थी। अचानक एक वाकया गुजरा कि सारी खुशियाँ मौकूफ़ ठहरीं। रसूल पाक का दिल अंदोह से भर गया। नन्हे साहबजादे इब्राहिम को बीमारी ने आन पकड़ा। मारिया और उनकी बहन सीरीन ने बच्चे की बहुत तीमारदारी की। हुजूर ने भी बहुत देखभाल की, रोज़ तशरीफ़ लाते और बेटे के सिरहाने बैठे रहते, मगर बीमारी से अफाका न हुआ। आखिरी वक्त में आ हजरत मौजूद थे। जब बच्चे ने अब आखिरी हिचकी ली तो हुजूर ने आगोश में ले लिया और आपकी आंखों से आंसू जारी हो गए। हजरत अब्दुल रहमान इब्ने औफ रजी अल्लाह तआला अन्हों ने आपको गिरिया करते देखा तो बोले, या रसूल अल्लाह, आपने तो गिरिया से लोगों को मना फरमाया था, मुसलमान आपको गिरिया करते देखेंगे तो फिर वो भी गिरिया किया करेंगे। हुजूर का गिरिया जारी रहा, मगर जब दिल को कदरे करार आया तो यूं इरशाद फरमाया कि ए अब्दुल रहमान, मैंने इससे तो मना नहीं किया था, ये तो दर्दमंदी और शफकत के जज्बात का तकाजा है। अगर किसी के यहाँ दर्दमंदी और शफकत नहीं है तो उसके साथ भी कोई दर्दमंदी और शफकत का सलूक नहीं करेगा। आपने तवक्कुफ किया, फिर दर्द भरे लहजे में गोया हुए कि ऐ इब्राहिम, मौत हर्जी हयात का मुकद्दर है और हमसे वादा किया गया है कि दूसरे जहान में हमें फिर मिलना है। जो बाद में कूच करेगा वो आगे सिधार जाने वालों से जा मिलेगा। अगर इस वादे पर हमें एतबार न होता और मौत के अटल होने का यकीन न होता तो ऐ फर्जंद, यकीन जान के हमें अब जो गम है उससे कहीं बढ़कर गम होता। मगर इस एतबार और यकीन के बावजूद ऐ इब्राहिम, हमारा कलेजा गम से बैठा जा रहा है, आंखों से अश्कों का सैलाब जारी है और दिल अंदोह से भरा हुआ है, मगर लब बंद हैं कि मबादा जबान से कोई कलमा निकल जाए जो हमारे परवरदिगार को पसंद न हो। फिर आप चचा अब्बास और इब्ने अम फजल के पास आए। फजल ने उस कमसिन को गुस्ल दिया और कफनाया। आ हजरत और चचा अब्बास गम से निढाल बैठे रहे और खामोशी से ये दिलगुदाज मंजर देखते रहे। फजल ने फिर उसे तख्ते पर लिटाया और उस नन्हे से जनाजे को लेकर कब्रिस्तान की तरफ चले। आ हजरत ने नमाज जनाजा पढ़ाई और जब उसामा और फजल मैयत को कब्र में उतार चुके तो आपने कब्र के सिरहाने खड़े होकर बेटे के लिए दुआए मगफिरत की। जब कब्र पर मट्टी पड़ चुकी तो आपने पानी की एक मश्क मंगवाई और उसे कब्र पर छिड़कवाया। कब्र पर जो मट्टी डाली गई थी वो हमवार नहीं हुई थी। आपने ये देखा और अपने हाथों से मट्टी को हमवार किया, फिर यूं फरमाया, इससे मुर्दे के लिए तो कोई फ़र्क नहीं पड़ता, उसे इससे न तकलीफ़ पहुंचती है न राहत मिलती है, मगर इससे सोगवारों को तस्कीन हो जाती। सोगवारों की तस्कीन का पहलू तो खैर इसमें था ही, मगर एक बात और भी थी। आप हर काम में नफासत और तकमील के कायल थे, चुनाचे आपने इस मौके पर भी इरशाद फरमाया कि जब तुम कोई काम करो तो नफासत के साथ करो और उसे एक मुकम्मल शक्ल दो। और हज़रत अली रज़ी अल्लाह ताला अन्हों ने इस बाब में आ हज़रत के ख्यालात का ख़ुलासा इस तरह किया कि ऐ लोगो, दुनिया के काम ऐसे करो जैसे तुम्हें अबद तक जीना है और आकबत के लिए काम इस तरह अंजाम दो जैसे तुम्हें कल ही मर जाना है। आ हज़रत बेटे को मनो मट्टी तले सुलाकर कब्रिस्तान से वापस हुए और अभी तदफीन को ज़्यादा देर नहीं हुई थी कि सूरज को ग्रहण लग गया। कुछ लोगों ने इसकी तौजीह इस तरह की कि सूरज ने रसूल को सोगवार देखा और गहना गया। इस पर आ हजरत ने इरशाद फरमाया कि लोगों, चांद और सूरज अल्लाह की निशानियों में से दो निशानियां हैं, किसी खाकी की मौत से उसकी रोशनी मान नहीं पड़ती। सोए लोगों, जब तुम उन्हें गहन लगता देखो तो मुसल्ले पर बैठ जाओ और दुआ करो उस वक्त तक जब तक उन्हें गहन से नजात न मिल जाए। ये उस वक्त की बात है जब मक्का फतह हो चुका था और हुनैन का मारका मार के लश्कर इस्लाम मदीना की तरफ वापस आ रहा था। रसूल पाक अस्हाब से मुखातिब हुए और फरमाया, जिहाद असगर हो चुका, अब हम जिहाद अकबर की तरफ जा रहे हैं। एक सहाबी ने सवाल किया, ऐ खुदा के रसूल, जिहाद अकबर क्या है? फरमाया, नफ्स के खिलाफ जिहाद। और अब वाकई यूं लग रहा था कि जिहाद असगर का दौर पूरा हो चुका। वो पुराशोब दिन जब रोज जंग सर पे खड़ी रहती थी गुजर चुके थे। अमी जमी के दिन थे, मदीना अमन का गहवारा बना हुआ था, गजवात की हंगामा खेजियों से फुर्सत थी। अब चश्मे बीना हाल के हंगामों से गुजर कर आने वाले जमानों को देख रही थी, और आने वाले जमाने उस दानाए कुल पर इस तरह मुनकशिफ हो रहे थे जैसे वो मुस्तकबिल की गुम वादियों से निकल कर हाल की फजा में सांस ले रहे हों। फरमाया, मेरी कौम में सबसे अच्छे तो वो लोग हैं जो मेरे अहद से ताल्लुक़ रखते हैं, फिर वो लोग हैं जो उनके बाद आएंगे, फिर वो लोग हैं जो उन बाद वालों के बाद आएंगे, और आपके अहद के लोगों में वो मुमताज ठहरे जिन्हें आपने अपने असहाब में शुमार किया, और असहाब में चुनीदा वो ठहरे जिन्हें जन्नत की बशारत दी गई। ये 10 असहाब थे, हज़रत अबू बकर, हज़रत उमर, हज़रत उस्मान, हज़रत अली, हज़रत अब्दुर्रहमान इब्ने औफ, हज़रत अबू उबैदा, हज़रत तलहा, हज़रत ज़ुबैर, हज़रत साद बिन ज़ुहरा, हज़रत सईद बिन जैद। ये असहाब एक दिन हुजूर की खिदमत में हाजिर थे और आपने उन्हें जन्नत की बशारत दी, यूं वो अशरे मुबशरा ठहरे। और फरमाया आपने कि जन्नत 3 शख्सों के लिए चश्मबरा है, अली के लिए, अम्मार के लिए और सलमान के लिए। और यूं इरशाद फरमाया आपने बीवी फातिमा से कि ऐ फातिमा, जन्नत की बीवियों में तेरा मकाम सबसे बुलंद है, बस एक इमरान की बेटी मरियम का इस्तिस्ना। और आपने खबर दी, आपकी हिकमत व बसीरत सबसे बढ़कर हज़रत अली के वास्ते से आने वालों तक पहुँचेगी। फरमाया, मैं इल्म का शहर हूँ, अली उस शहर का दरवाज़ा। फिर फरमाया, मेरे असहाब सितारों की मानिंद हैं, जो शख्स इनकी पैरवी करेगा उसे हिदायत नसीब होगी। और असहाब ने एक मौके पर देखा कि आप बार बार फरमाते हैं, ऐ मेरे भाइयों, और चुप हो जाते हैं। और असहाब ने महसूस किया कि आपका रूए सुखन किसी और तरफ है। तब असहाब ने पूछा, या रसूल अल्लाह, क्या हम आपके भाई नहीं हैं? फरमाया, तुम लोग मेरे असहाब हो, मेरे भाई तो उन लोगों में हैं जो अभी पैदा ही नहीं हुए। इस फजा में मुसलमानों ने जाना कि शमशीर और सिना का ज़माना ख़त्म हुआ। बाज़ों ने अपने हथियार बेचने शुरू कर दिए कि जब तलवारें नियाम से निकलनी ही नहीं हैं तो उन्हें रखने का क्या फ़ायदा। जब आ हज़रत तक यह खबर पहुँची तो आपने उससे मना किया और फरमाया, मेरी कौम में कुछ लोग ऐसे भी होंगे जो दज्जाल के नमूदार होने के वक्त तक हक के लिए जिहाद करते रहेंगे। फिर फरमाया, जो कुछ मैं जानता हूँ वो अगर तुम्हारी खबर में भी होता तो तुम हंसते कम और गिरिया ज़्यादा करते। नीज इरशाद किया कि एक ज़माने के बाद जो दूसरा ज़माना आएगा वो उससे बदतर होगा। फिर खबरदार किया, ऐ लोगो, तुम यहूद व नसारा के पैरों बन जाओगे और इस तरह उनके कदम ब कदम चलोगे कि अगर वो सांप के सुराख में उतरेंगे तो तुम भी उनके पीछे पीछे उसमें उतर जाओगे। फिर आपने जिक्र किया, बनी नौ इंसान किस तरह जवाल के गढ़े में गिरते चले जाएंगे। फिर यूं फरमाया कि इस्लाम ने जब आगाज किया था तो किस कदर अजनबी था, एक वक्त फिर आएगा कि वो उसी तरह अजनबी हो जाएगा। मगर आपने उसके साथ एक अच्छी खबर भी सुनाई, फरमाया, अल्लाह ताला हर 100 साल बाद इस कौम में एक मुजद्दिद भेजेगा जो मजहब में एक नई रूह फूकेगा। फिर खबर दी कि ज़माने आखिर की सारी खराबियों के बावजूद एक खलीफा ज़ुहूर करेगा जिसे लोग मेहदी कह के पुकारेंगे। ये मेहदी मेरी नस्ल से होगा, पेशानी उसकी कुशादा होगी और नाक सुए की मानिंद होगी। जितना बातिल और जुल्म जबर का दुनिया में गलबा हुआ था उतना ही उसके हाथों अब हक व इंसाफ का बोलबाला होगा। उसकी हुक्मरानी 7 साल रहेगी। फिर खबर दी कि मेहदी की हुक्मरानी के अख्तिताम पर दज्जाल जाहिर होगा, एक काना आदमी कि उसकी दाई आँख से रोशनी यकसर जायल हो चुकी होगी। वो शख्स अल्लाह की ज़मीन में फसाद बरपा करेगा और वो शोबदाबाज होगा कि शोबदे दिखा दिखा कर एक खलकत को अपना पैरोकार बना लेगा। मगर साहिब ईमान लोगों का एक गरोह होगा कि उसके खिलाफ जिहाद करेगा। फरमाया कि जब ये लोग नमाज के लिए अपनी सफ़ें आरास्ता करेंगे तो मरियम का बेटा ईसा आसमानों से उतरेगा और नमाज में उनकी इमामत करेगा, और वो अल्लाह का दुश्मन जब ईसा को देखेगा तो ऐसे घुलने लगेगा जैसे नमक पानी में घुलता है। वो तो ये चाहेगा कि उसी तौर घुलकर मादूम हो जाए, मगर अल्लाह ताला ऐसा बंदोबस्त करेगा कि वो हज़रत ईसा के हाथों मारा जाए, और ईसा साहेब ईमान लोगों के गरोह को अपना नेज़ा दिखाएंगे कि उसके खून से आलूदा होगा। आपने कितनी ही निशानियां बताई जिनसे लोगों को यह पता चल जाएगा कि जमाने आखिर के वाकयात अब रूनुमा होने वाले हैं। और ये रिवायत बयान की अब्दुल्ला इब्ने उमर ने, और अब्दुल्ला इब्ने उमर ने सुनी अपने पितरे बुजुर्गवार उमर इब्न अल खत्ताब से, और बयान किया उमर इब्न अल खत्ताब ने इस तरह कि एक दिन यूं हुआ कि हम लोग रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हुजूर हाजिर थे। हमारे वहां होते हुए एक शख्स वारिद हुआ जिसका लिबास सफेद बुर्राक था और बाल काले स्याह थे। हम में से किसी ने ना पहचाना कि ये कौन शख्स है, और मुसाफिर भी नहीं लगता था कि सफर के कोई आसार उसके बुशरे से जाहिर नहीं थे। वो शख्स आ हजरत के रूबरू दो जानू हो बैठा। आपके जानुओं पर उसने अपनी हथेलियां टिकाई और यूं गोया हुआ, ऐ मोहम्मद, मुझे बताइए कि इस्लाम क्या है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जवाब दिया, इस्लाम शहादत है इस बात की कि अल्लाह के सिवा कोई माबूद नहीं और मोहम्मद अल्लाह के रसूल हैं, और इस्लाम इबारत है नमाज पढ़ने से और ज़कात देने से और रमज़ान शरीफ के रोज़े रखने से और बशर्ते इस्तेताअत हज करने से। वो शख्स बोला, आपने सही बयान किया। और हम हैरान हुए कि ये कौन शख्स है कि रसूल अल्लाह से सवाल करता है फिर आपके बयान की तस्दीक करता है। फिर उसने सवाल किया, बताइए कि ईमान क्या है। फरमाया, अल्लाह को मानना और उसके फरिश्तों को और उसके सहीफ़ों को और उसके नबियों को और कयामत के दिन को, और ये मानना कि नेको बद सब उस परवरदिगार की तरफ से है। वो शख्स बोला, आपने सही बयान किया। फिर सवाल किया, बताइए कि एहसान क्या है। फरमाया, अल्लाह के सामने इस तरह सरबा सुजूद होना जैसे तू इसे देख रहा है कि अगर तू उसे नहीं देख रहा तो वो मुझे देख रहा है। कहा, आपने सही बयान किया। फिर सवाल किया, बताइए कि साथ क्या है। फरमाया, जिससे सवाल किया गया वो भी बस उतना ही जानता है जितना सवाल करने वाला जानता है। कहा, उसकी निशानियां बयान कीजिए। फरमाया, लौंडी आकाजादी को जनेगी और नंगे भूखे बरहना पा चरवाहे बुलंदो बाला इमारतें खड़ी करेंगे कि बुलंद से बुलंदतर होती जाएंगी। फिर वो मर्द अजनबी चला गया और मैंने उसके जाने के बाद तवक्कुफ किया, और रसूल अल्लाह ने मुझसे फरमाया, ऐ उमर, तूने जाना कि सवाल करने वाला कौन शख्स था। मैंने अर्ज किया, खुदा और उसका रसूल ही बेहतर जानते हैं। फरमाया, ये जिब्राइल अमीन थे। रमज़ान के दिनों में आ हजरत का वजीफा ये चला आता था कि माह मुबारक के मंझले 10 दिनों के लिए मस्जिद में जाकर एतकाफ़ में बैठ जाते। कुछ असहाब भी आपकी तकलीद करते, लेकिन इस बरस ये हुआ कि मंझले 10 दिनों का तो एतकाफ़ किया ही, मगर फिर इस एतकाफ़ को अगले 10 दिनों तक और तूल दे दिया, गोया रमज़ान के आखिर तक एतकाफ़ में बैठे रहे। आपने एतकाफ़ में बैठने वाले असहाब से साथ देने की फरमाइश की, सो वो भी रमज़ान के आखिर तक एतकाफ़ में बैठे। रमज़ान ही से एक रिवायत और मंसूब चली आती थी, बरस के बरस जिब्रील अमीन आसमानों से उतर कर आते और वही सुनते कि वही से कोई आयत, कोई कलमा, कोई लफ्ज़ आपके हाफ़ज़े से उतर तो नहीं गया है। मगर इस बरस एक अजीब वाक़या गुजरा। एतकाफ़ के बाद आ हजरत ने बीबी फातिमा से राज में एक बात कही और ताकीद की कि किसी से इसका जिक्र मत करना। फरमाया, ए फातिमा, जिब्रील अमीन बरस के बरस आकर मुझे कुरान सुनाते और मुझसे कुरान सुनते, मगर इस बरस उन्होंने कुरान सुनने सुनाने का अमल 2 मरतबा किया। इससे मैंने ये जाना कि मेरा वक्त आ गया है। ये शव्वाल के महीने का जिक्र है। शव्वाल गया, ज़ीक़ादा का महीना आया, हिजरत के 11वें बरस का 11वां महीना। पूरे मदीने में ऐलान किया गया कि इस बरस सफ़र हज में मीरे कारवां रसूल पाक होंगे। ये फरहत असर खबर मदीना से निकली और सहराओं में फैले हुए कबीलों तक पहुंची। शहरे मदीना से लेकर सहराओं तक खुशी की एक लहर दौड़ गई। दूर दूर के करियों से, सहराई बस्तियों से, नखलिस्तानों के शादो आबाद शहरों से आज़मीन हज चले और जूक दर जूक मदीना पहुंचने लगे। मदीना में खलकत जमा होती चली जा रही थी, हाजियों का काफिला बढ़ता फैलता जा रहा था, रसूल पाक की हमराही में हज की सआदत का मौका मिल रहा था। इस मौके को गंवाना किसी को गवारा न था, और फिर इस बरस का हज तो वैसे भी एक इम्तियाज रखता था। यूं ये रस्म सदियों से जारी और सारी थी, लेकिन मुसलमान ये तसव्वुर करके कितने खुश हो रहे थे कि इस बरस ये फरीजा मुशरिकों के रस्म रिवाज से आलूदा नहीं होगा और बैतुल्लाह में कोई मुशरिक कदम नहीं रखेगा। हज इस बरस खालिस मुसलमानों का हज होगा। हाजियों का काफिला निराली शान से मदीना से चला। रसूल पाक मीरे कारवां थे। 30,000 आज़मीन हज आपके जलाओं में चल रहे थे। उनमें मर्द भी थे, بیویاں بھی تھیں، آن حضرت کی ساری ازواج آپ کے ہمراہ تھیں اور حوضوں میں جلوہ افروز تھیں۔ حضرت عبد الرحمن ابن عوف اور حضرت عثمان ابن عفان رضی اللہ تعالیٰ عنہ ان کی نگہبانی کر رہے تھے۔ حضرت ابو بکر کے ہمراہ ان کی زوجہ بی بی اسمہ بھی تھیں۔ اس وقت وہ پورے دنوں سے تھیں، ابتدائے سفر ہی میں ایک پڑاؤ پر انہیں درد ذہن بیکل کیا، بیٹا پیدا ہوا، اس کا نام محمد رکھا گیا۔ حضرت ابو بکر نے سوچا کہ نیک بخت بی بی کو واپس مدینہ روانہ کر دیا جائے، مگر آن حضرت نے اس تجویز کو پسند نہیں کیا۔ آپ نے خیال ظاہر کیا کہ بی بی چلا نہا لیں اور پاک صاف ہو کر حج کے لیے چلی چلیں۔ مدینہ سے روانہ ہوئے اب 10 دن ہو چکے تھے، سورج غروب ہو رہا تھا اور قافلہ اس درے کے پاس پہنچ چکا تھا جس سے ہو کر آپ فاتحانہ مکہ میں داخل ہوئے تھے۔ رات آپ نے یہیں بسر کی، منہ اندھیرے یہاں سے ڈیرہ اٹھایا اور وادی میں داخل ہوئے۔ جب دور سے خانہ کعبہ نظر آیا تو آپ نے قصوہ کی نکیل چھوڑ کر دونوں ہاتھ احترامن بلند کیے، پھر بائیں ہاتھ سے نکیل پکڑی اور دایاں ہاتھ دعا کے لیے اٹھائے رکھا۔ آپ نے دعا کی کہ اے الٰہی، اس گھر کو بنی نوع انسان کی نظروں میں جو عزت و حرمت حاصل ہے اس میں اضافہ کر، اس کی شان رحمت کو بڑھا، اسے زیادہ برکت والا بنا۔ آپ مسجد الحرام میں داخل ہوئے اور خانہ کعبہ کا 7 مرتبہ طواف کیا، بعد اس کے مقام ابراہیم پر جا کر نماز ادا کی، پھر مقام صفحہ پر تشریف لے گئے۔ وہاں پہنچ کر صفحہ اور مروہ کے درمیان 7 پھیرے لگائے، وہاں سے واپس مسجد الحرام میں آئے، پھر بنی عبد الدار کے عثمان کو جو کلید بردار تھے ہمراہ لے کر خانہ کعبہ میں ورود کیا۔ حضرت بلال اور حضرت اسامہ پہلے کی طرح اس مرتبہ بھی آپ کے ساتھ تھے، مگر اس شام جب آپ نے بی بی عائشہ کے خیمے میں قدم رنجہ فرمایا تو اس بی بی نے دیکھا کہ آپ کسی قدر افسردہ ہیں۔ انہوں نے وجہ افسردگی پوچھی تو فرمایا کہ میں نے آج ایسا اقدام کیا ہے جو نہ کرتا تو مناسب ہوتا، میں حرم میں داخل ہوا، ہمیں اس کا طواف کرنے کا حکم ہے، اس میں داخل ہونے کا حکم نہیں ہے، ہو سکتا ہے کہ آگے چل کر میرے لوگوں میں سے کوئی اس موقع پر اندر داخل نہ ہو سکے اور اس پر اس کی روح میں بے چینی پیدا ہو۔ ام ہانی نے آپ سے التجا کی کہ آپ میرے غریب خانے میں قیام فرمائیں، آپ نے یہ بات منظور نہیں کی، مکہ کے کسی بھی گھر میں قیام آپ کو منظور نہیں تھا۔ چاند کے 8ویں دن آپ قصوہ پر سوار ہو کر وادی منا کی طرف چلے، باقی حجاج بھی آپ کے پیچھے پیچھے چلے۔ رات آپ نے یہیں گزاری، صبح نور کے تڑکے عرفہ کی طرف روانہ ہوئے۔ یہ مکہ کے مشرق میں 30 میل کے فاصلے پر ایک کشادہ وادی ہے، یہ طائف کو جانے والی راہ میں ہے، شمال میں اور مشرق میں طائف کے پہاڑوں سے گھری ہے، مگر ان پہاڑوں سے الگ اس وادی کے درمیان ایک اور پہاڑی ہے، اسے بھی عرفہ کہا جاتا ہے۔ آن حضرت نے اس روز اسی پہاڑی پر ڈیرہ کیا۔ مکہ والوں میں سے بعض کو تعجب ہوا کہ رسول اللہ کعبہ سے اتنی دور کیسے نکل گئے۔ اصل میں اہل قریش میں تو یہ رواج چلا آ رہا تھا کہ وہ اس موقع پر مکہ کی حدود میں رہتے تھے، اس دلیل کے ساتھ کہ ہم تو اللہ والے ہیں، مگر آن حضرت نے یہ فرمایا کہ حضرت ابراہیم کی ہدایت تھی کہ دن اس مقام پر گزارا جائے، اسے انہوں نے حج کا لازمہ قرار دیا تھا۔ اس طرح گویا آپ نے حج کی قدامت لوگوں پر جتائی اور کتنی ہی مرتبہ ورثہ ابراہیمی کے الفاظ آپ کی زبان پر آئے۔ حج کی تقریب بھرپور تھی، خلقت عمدی ہوئی تھی، اہل ایمان کا ایک سمندر تھا کہ ٹھانٹے مار رہا تھا۔ آن حضرت نے ایک نقیب کو طلب کیا اور لوگوں تک اپنی بات پہنچائی۔ صفوان کے بھائی ربیعہ کی آواز بہت بلند تھی، یہ فریضہ ان کے سپرد کیا گیا، وہ مجمع کے بیچ کھڑے ہو کر پکارے، اے لوگوں سنو کہ رسول اللہ کیا فرماتے ہیں، دیکھتے ہو کہ یہ کون سا مہینہ ہے۔ مجمع پہ ایک سکوت طاری ہو گیا اور ربیعہ اونچی آواز سے بولے، یہ ماہ مقدس ہے۔ پھر انہوں نے پکار کر سوال کیا، اے لوگوں دیکھتے ہو یہ کون سی زمین ہے۔ مجمع پر پھر سناٹا طاری ہو گیا اور ربیعہ بڑی آواز سے پکارے، یہ ارض مقدس ہے۔ پھر انہوں نے پکار کر سوال کیا، اے لوگوں دیکھتے ہو کہ یہ کون سا دن ہے۔ پھر مجمع پہ خاموشی چھا گئی اور ربیعہ نے کہا، آج کا دن حج اکبر کا دن ہے۔ اس کے بعد آن حضرت صلی اللہ علیہ وسلم نے ربیعہ کو کچھ ہدایات دیں اور ربیعہ نے پکار پکار کر اعلان کیا، اے مسلمانوں، تحقیق کے اللہ تعالیٰ نے تمہارے لیے ایک دوسرے کے جان و مال کا احترام واجب ٹھہرایا ہے، اسی طرح جس طرح اس خالق حقیقی نے تمہاری اس سرزمین پر تمہارے اس مہینے میں تمہارے اس دن کو حرمت والا دن قرار دیا ہے۔ پھر زوال آفتاب کے وقت رسول پاک نے خطبہ دیا، آپ نے پہلے اللہ تعالیٰ کی حمد و ثنا کی، پھر یوں خطاب فرمایا، اے لوگوں، کان دھر کر میری بات سنو کہ مجھے پتا نہیں کہ اس برس بعد پھر کبھی اس مقام پر میری تم سے ملاقات ہو بھی سکے گی یا نہیں۔ اس کے بعد آپ نے لوگوں کو ایک دوسرے سے نیک سلوک کرنے کی تلقین کی اور اوامر و نواہی سے آگاہ کیا۔ آخر میں ارشاد فرمایا کہ اے لوگوں، میں تمہارے بیچ ایک ایسی شے چھوڑ کر جا رہا ہوں کہ اگر تم دل جمعی کے ساتھ اس سے منسلک رہے تو خطاؤں اور لغزشوں سے بچے رہو گے۔ وہ شے ہے اللہ کی کتاب اور اس کے رسول کی سنت۔ سو اے لوگوں، میری بات توجہ سے سنو اور سمجھنے کی کوشش کرو۔ پھر آپ نے ایک آیت پڑھ کر سنائی کہ ابھی ابھی آپ پر نازل ہوئی تھی اور جس کے ساتھ قرآن اپنے اختتام کو پہنچا، الیوم اکملت لکم دینکم واتممت الیکم نعمتی، آج کے دن میں نے تمہارے دین کو مکمل کر دیا اور اپنی نعمت تمہیں پوری پہنچا دی، اور میں نے یہ پسند کیا کہ تمہیں اسلام سے بطور ایک دین کے نوازا جائے۔ پھر آپ نے سوال کیا، اے لوگوں، کیا میں نے دیانتداری کے ساتھ تمہیں اپنا پیغام پہنچا دیا ہے؟ پورے مجمع نے بیک زبان کہا، بے شک یا رسول اللہ، اور اسی کے ساتھ آوازیں بلند ہوئیں، اللہم نام۔ تب رسول پاک نے اپنی انگشت شہادت بلند کی اور فرمایا، اے میرے معبود، گواہ رہنا۔ اس کے بعد آپ نے ظہر اور عصر کی نمازیں ادا کیں، پھر باقی دن کے یوم عرفہ کہلاتا ہے ذکر و فکر الہی میں بسر کیا، مگر سورج کے غروب ہوتے ہی آپ اپنے ناقے پہ سوار ہوئے، حضرت اسامہ کو اشارہ کیا سو وہ بھی اپنے اونٹ پر سوار ہو کر پیچھے پیچھے چلے۔ آپ پہاڑی سے اترے اور وادی سے گزر کر مکہ کی سمت چلے، باقی حجاج بھی آپ کے پیچھے پیچھے روانہ ہوئے۔ رسم یہ چلی آتی تھی کہ یہاں لوگ بہت تیز تیز چلتے تھے، لیکن آن حضرت نے اس وقت لوگوں کو تیز چلتے دیکھا تو فرمایا، آہستہ آہستہ، سکون قلب کے ساتھ، اور تم میں جو لوگ توانا و تندرست ہیں وہ کمزور لوگوں کا خیال رکھیں۔ آپ نے رات مزدلفہ کے مقام پر بسر کی کہ حدود مکہ میں واقع ہے۔ یہاں سے کنکریاں چنی جو شیطان کو مارنی تھیں۔ وادی منا میں عقبہ کے مقام پر تین ستون ہیں جو شیطان سے منسوب چلے آتے ہیں۔ ابھی تڑکا تھا کہ بی بی سودا نے آن حضرت صلی اللہ علیہ وسلم سے مزدلفہ سے رخصت ہونے کی اجازت چاہی۔ بات یہ تھی کہ بی بی سودا دراز قد اور بھاری بھرکم خاتون تھیں، سو وہ سفر میں جلدی تھک گئیں اور گرمی نے بھی انہیں بہت ستایا۔ وہ چاہتی تھیں کہ اول وقت میں دوسروں سے پہلے منا میں پہنچ کر شیطان کو کنکریاں مارنے کی رسم ادا کریں اور واپس آ جائیں۔ آن حضرت نے ام سلیم کو ان کے ساتھ کر دیا اور عبداللہ ابن عباس کی حفاظت میں انہیں منا روانہ کیا۔ حضور فجر کی نماز کے بعد مزدلفہ سے روانہ ہوئے۔ آپ کے پیچھے فضل تھے کہ اونٹ پر سوار تھے، باقی حاجی بھی جلو میں چل رہے تھے۔ اب آپ عقبہ سے گزر رہے تھے، یہ وہی جگہ تھی جہاں آپ سے 12 برس ادھر بنی خزرج کے 6 فرد آپ سے آ کر ملے تھے اور آپ کے ہاتھ پر بیعت کی، اور اس کے نتیجے میں پہلے ایک معاہدہ ہوا، پھر دوسرا معاہدہ ہوا۔ شیطان کو کنکریاں مارنے کی رسم جب ادا ہو چکی تو قربانی کا فریضہ ادا کیا گیا۔ اس کے بعد آن حضرت نے اپنا سر منڈوایا، حاجی ارد گرد اکٹھے ہو گئے، ہر ایک کی خواہش تھی کہ آن حضرت کے ترشے ہوئے بالوں میں سے کوئی موئے مبارک اسے بھی مل جائے۔ اور حضرت ابوبکر رضی اللہ تعالیٰ عنہ نے خالد ابن ولید کا احوال یوں بیان کیا کہ اس جوان کا جنگ احد اور جنگ خندق میں کیا حال تھا، اور اب یہ حال تھا کہ رسول پاک سے التجا کر رہا تھا کہ یا رسول اللہ، میرے ماں باپ آپ پر سے قربان ہوں، پیشانی مبارک پر پڑی ہوئی لٹ مجھے عطا ہو۔ اور جب بال تراشنے والے نے آپ کی لٹ تراشی اور آپ نے وہ لٹ خالد کو عطا کی تو اس شخص نے کس عقیدت سے اس لٹ کو چوما اور آنکھوں سے لگایا۔ ابا حضرت نے حاجیوں کو ہدایت کی کہ جا کر خانہ کعبہ کا طواف کرو، پھر وہاں سے واپس آ جانا کہ یہ رات اور اگلی 2 راتیں ہمیں منا میں بسر کرنی ہیں۔ آپ سب کے جانے کے بعد سہ پہر کو خانہ کعبہ کے لیے روانہ ہوئے۔ حضرت علی مدینہ سے ساتھ نہیں چلے تھے، ایام حج سے بہت پہلے رمضان کے مہینے میں آن حضرت نے انہیں یمن کی مہم پر روانہ کیا تھا۔ 300 گھڑ سوار ان کی کمان میں دیے گئے تھے۔ مہم سر کر کے اب وہ مکہ آ رہے تھے اور کس برق رفتاری کے ساتھ آ رہے تھے کہ جلدی سے پہنچ کر رسول کا دیدار کریں اور آپ کے ساتھ حج کرنے کی سعادت حاصل کریں۔ بس وقت پر پہنچے اور حج کا فریضہ ساتھ ادا کیا، مگر راستے میں ایک عجب واقعہ گزر گیا۔ کشیدگی دوران سفر شروع ہوئی اور مکہ میں آ جانے کے بعد بھی جاری رہی۔ مال غنیمت میں جو 5واں حصہ مملکت کے لیے مخصوص تھا، اس میں ململ کے تھان اتنے تھے کہ ان سے پورے لشکر کے لیے لباس تیار ہو سکتا تھا۔ मगर हजरत अली ने यह तय किया था कि इस माल को बिल्कुल हाथ न लगाया जाए, जू का तूआ हजरत की खिदमत में पेश कर दिया जाए। मगर हजरत अली ने जिस शख्स को इस माल का निगरान मुकर्रर किया, उसने हजरत अली की आर्जी अदम मौजूदगी से फायदा उठाया। लश्कर वालों ने उसे फुसलाया और वो फुसलाए में आ गया। हर लश्करी को उसकी जरूरत के मुताबिक मलमल बांट दी। हजरत अली जब वापस आए तो देखा कि हर लश्करी ने मलमल का नया लिबास पहन रखा है। निगरान से आपने बाज पुर्स की, उसने जवाब दिया कि मैंने ये सोचकर लश्कर वालों को कपड़ा दे दिया कि जब वो मक्का में दाखिल हों तो उनके तन पे अच्छा लिबास हो। हजरत अली ने इस हरकत को नापसंद किया। उन्होंने हुक्म जारी किया कि माल गनीमत से जिसने जितना कपड़ा लिया है वो वापस कर दे। लश्करियों ने इसका बहुत बुरा माना। मक्का में जब पहुंचे तो आ हजरत के सामने पहुंचकर हजरत अली के खिलाफ बातें की। तब आ हजरत ने फरमाया, ऐ लोगो, अली पर तोहमतें मत लगाओ। वो बंदे खुदा अल्लाह की राह में इतनी सख्त एहतियात बरतता है कि उस पर कोई इल्ज़ाम लग ही नहीं सकता। आ हजरत के इन कलेमात से उन लोगों की तशफ़ी नहीं हुई। हजरत अली के खिलाफ खुसर फुसर होती रही। जब मक्का से वापसी हुई तो दौरान सफ़र उस लश्कर के एक लश्करी ने आ हजरत के हुजूर हजरत अली की बहुत शिकायतें की। सुनकर आपके चेहरे का रंग मुतगैर हो गया। आपने फरमाया, क्या यूं नहीं है कि अहले ईमान मुझे अपनी जानों से ज़्यादा अजीज़ जानते हैं? उस शख्स ने जवाब दिया, बेशक। तब आपने इरशाद किया कि मैं जिसका मौला हूँ, अली उसका मौला है। ये बात यहाँ ख़त्म नहीं हुई। सफ़र में जब आपने इस मकाम पर पड़ाव किया जिसका नाम गदीर खुम था, तो आपने लोगों को इकट्ठा किया। फिर हजरत अली का हाथ पकड़कर वही अल्फाज दोहराए, जिसका मैं मौला हूँ उसका अली मौला है। फिर आपने दुआ फरमाई, ऐ अल्लाह, तू उसे दोस्त जान जो अली का दोस्त है और उसे दुश्मन जान जो अली का दुश्मन। वफूद की आमद अब एक मामूल बन चुकी थी। मदीना अब मदीने मुनव्वरा था और रोशनी इस शहर की हुदूद से निकलकर दूर तक फैल चली थी। दूर दूर से चलकर सच्चाई के मतलाशी यहाँ पहुँचते और कलमा पढ़कर दायरे इस्लाम में दाखिल हो जाते। दूर नज़दीक के इलाकों से वफद आते, अपने इलाके की तरफ से खैर सगाली का पैगाम साथ लाते और दोस्ती का मुआहदा करके वापस जाते। मगर एक वफद अजीब आया। ये यमामा से आया था बनी हनीफा की तरफ से, कि एक ईसाई कबीला था। उस कबीले का इलाका नजद की मशरकी सरहद पर उसके बिल्कुल मुत्तसिल वाक़े था। ये लोग पहले इस्लाम कबूल करने पर रजामंद हो चुके थे, मगर उसके बाद वहाँ एक नया गुल खिला। एक शख्स ने उठकर नबूवत का दावा कर डाला। उस शख्स का नाम मुसैलमा था। उस मुद्दई नबूवत ने आ हजरत के नाम रुक्का लिखकर दो कासिदों के हवाले किया कि जाओ और मेरा रुक्का रसूल अल्लाह को पहुंचा दो। हाजियों का काफिला मदीना से वापस आ चुका था। बस उसके चंद दिन बाद दो कासिदों पर मुश्तमिल ये वफ्द यमामा से चलकर मदीना पहुंचा। रुक्का हजरत को पेश किया। रुक्के का मजमून ये था, अल्लाह के नबी मुसैलमा की जानिब से, अल्लाह के नबी मोहम्मद के नाम, तुम पर खुदा की रहमत हो, तुम्हारे अख्तियार में मुझे भी शरीक बनाया गया है। ये खित्ते अर्ज आधा हमारा है और आधा कुरैश का है, अगरचे ये लोग नाफरमान हैं। रसूल पाक ने इन दोनों कासिदों से पूछा कि ऐ कासिदो, तुम्हारा इस बाब में क्या ख्याल है? उन्होंने जवाब दिया कि जो मुसैलमा की राय वो हमारी राय। उस पर आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कसम है खुदाए पाक की कि अगर कासिदों का कत्ल एक नावाजिब फेल ना होता तो मैं तुम्हारे सर कलम कर देता। फिर आपने जवाब में एक रुक्का लिखवाया जो यूं था, अल्लाह के रसूल मोहम्मद की जानिब से मुसैलमा कज़्ज़ाब के नाम, अल्लाह की रहमत हो उस पर जो हिदायत खुदावंदी पर अमल पैरा है। तहकीक के ज़मीन अल्लाह की है, अपने बंदों में से जिसे चाहता है उसे इसका वारिस बनाता है और आखिरुल अम्र फैसला उन्हीं के हक में होता है जो आबिद और परहेजगार होते हैं। जब रुक्का लिखा जा चुका तो आ हजरत ने उसे कासिदों के हवाले किया कि लो, उस शख्स को ये जवाब पहुँचा दो। एक मुसैलमा पर मौकूफ़ नहीं था, झूठे नबी पैदा होते चले जा रहे थे। अल्लाह का सच्चा नबी दीन को पाया तकमील तक पहुंचा चुका था, अब झूठे नबी सर उठा रहे थे। उन्हीं दिनों में दो और शख्सों ने नबूवत का ढोंग रचाया। एक तो तुलैहा था, ये शख्स बनी असद के सरदारों में से था। दूसरा शख्स अस्वद इब्ने काब था, कि यमन से ताल्लुक़ रखता था। उस यमनी की किस्मत ने अचानक पलटा खाया। देखते देखते एक लंबा चौड़ा इलाका उसके कब्जे में आ गया। बस वो आपे से बाहर हो गया, अपने तई पैगंबर बन गया, लेकिन उसका गुरूर उसे ले बैठा। اس کے پیروں اس کے غرور کو دیکھ کر اتنے برانگیختہ ہوئے کہ انہوں نے مل کر اسے ہلاک کر ڈالا۔ طلحہ نے بہت سر اٹھایا۔ اس جعلی پیغمبر کی سرکوبی کے لیے خالد ابن ولید لشکر لے کر نکلے، جنگ ہوئی، طلحہ نے شکست کھائی، اس کے بعد اس نے اسلام قبول کر لیا۔ مسلمہ کا انجام یہ ہوا کہ پہلی ضرب اسے وحشی نے لگائی، اس ماہر نشانہ باز نے اسے برچھی پھینک کر ماری، اس برچھی نے اسے لہو لہان کر دیا، جو کسر رہ گئی تھی نصیبہ کے بیٹے عبداللہ کی تلوار کے وار نے پوری کر دی، تلوار کے وار نے اس کا کام تمام کر دیا۔ مردوں کی دیکھا دیکھی ایک عورت کو بھی دعوی نبوت کی سوجھی، یہ بنی تمیم کی ایک عورت تھی اور سجاہ اس کا نام تھا۔ یہ سب جعلی نبی اچانک نمودار ہوئے، دم بھر کے لیے چمکے اور ماند پڑتے چلے گئے، لیکن جس وقت یہ نمودار ہوئے ہیں اس وقت یوں لگتا تھا کہ وہ اسلام کی راہ میں بہت مشکلات پیدا کریں گے۔ حجت الوداع کے فوراً بعد ان کی نمود ہوئی۔ جب ہجرت کا 11واں برس شروع ہوا ہے تو اس وقت یہ جعلی نبی بہت زوروں میں تھے اور اسلام کے لیے ایک خطرہ بنے ہوئے تھے۔ آن حضرت نے ان جعلی نبیوں کے خلاف فوری طور پر کوئی کارروائی نہیں کی۔ آپ کے پیش نظر اس وقت مسئلہ اور تھا، اسلامی مملکت کی شمالی سرحد پر آپ کو ایک بڑا خطرہ منڈلاتا نظر آ رہا تھا، پہلے اس کا سد باب ضروری تھا۔ یہاں پہلے ایک معرکہ پڑ چکا تھا جو غزوہ موتا کے نام سے مشہور ہوا، اس میں مسلمانوں کے لشکر کو ہزیمت اٹھانی پڑی تھی۔ آن حضرت نے طے کیا کہ اس سمت میں پھر مہم بھیجی جائے کہ اب ایسے حالات ہیں کہ اس شکست کی تلافی ہو سکتی۔ ماہ سفر کے آخری ایام تھے، یعنی مئی 632 عیسوی، جب آپ نے مہم بھیجنے کا قطعی فیصلہ کیا۔ آپ نے احکامات جاری کیے کہ شام کے ان عرب قبائل پر چڑھائی کی تیاریاں کی جائیں جنہوں نے رومی لشکر کو کمک پہنچائی تھی۔ حضرت زید نے اسی جنگ میں شہادت پائی تھی۔ آن حضرت نے اس شہید کے فرزند اسامہ کو لشکر کا سالار مقرر کیا۔ اسامہ اس وقت ایک نوخیز جوان تھے، یہی کوئی 20 کا سن ہوگا، مسیں بھیگنے لگی تھیں۔ وہ 3000 کا لشکر تھا جس میں کیسا کیسا مرد جری، کیسا کیسا آزمودہ کار ساونت شامل تھا، اور اس لشکر کا سالار ایک نوخیز نوجوان۔ لشکر کے ناموروں نے تعجب بھی کیا، کسی قدر ناخوش بھی ہوئے، مگر رسول اللہ کا فرمان تھا، اس کے سامنے سب نے سر تسلیم خم کر دیا۔ عمر عزیز کے 63 برس گزر چکے تھے، مگر وہی جوانوں والی شان تھی، کاٹھی اسی طرح بنی ہوئی، آنکھوں میں وہی چمک، سر اور ریش کے بال اسی طرح کالے سیاہ، ہاں بیچ بیچ میں کوئی بال چاندی کے تار کی مثال چمکتا نظر آتا تھا، مگر طور آن حضرت کا بہت بدلا ہوا تھا۔ جنت کا ذکر آپ بہت کرنے لگے تھے، اور جب یہ ذکر فرماتے تو یوں لگتا کہ آپ جنت میں پہنچے ہوئے ہیں، دیکھ رہے ہیں اور بیان کر رہے ہیں۔ ایک مرتبہ ایسا ہوا کہ آپ نے بیٹھے بیٹھے ہاتھ بڑھایا جیسے کوئی چیز لینا چاہتے ہوں، اور پھر یہ ہاتھ کھینچ لیا۔ اصحاب نے جو اس وقت حاضر خدمت تھے یہ دیکھ کر تامل کیا، پھر بسد ادب استفسار کیا کہ یا رسول اللہ، آپ نے اپنا دست مبارک بڑھایا پھر کھینچ لیا، اس میں کیا حکمت تھی؟ فرمایا، میں جنت کا مشاہدہ کر رہا تھا، انگور کے ایک خوشے کی طرف ہاتھ بڑھایا تھا، اگر میں اس خوشے کو توڑ لیتا تو تم جب تک یہ دنیا قائم ہے ان انگوروں سے لطف اٹھاتے رہتے۔ اور ایک شب ایسا ہوا کہ آپ نے نور کے تڑکے اپنے ایک آزاد کردہ غلام ابو معیحبہ کو یاد کیا۔ جب وہ حاضر خدمت ہوئے تو فرمانے لگے، اے ابو معیحبہ، مجھے اللہ تعالیٰ کی طرف سے حکم ہوا ہے کہ میں اہل قبور کے لیے مغفرت کی دعا کروں، سو تو میرے ساتھ چل۔ سو ابو معیحبہ کو ساتھ لیا اور آپ بقیع کی طرف نکل گئے۔ پھر اس دکان خاک سے یوں مخاطب ہوئے، اے قبروں میں سونے والو، تم پر رحمت ہو، تم جس عالم میں ہو چاہیے کہ اس پر خوشی مناؤ، جیتے لوگ اس گھڑی جس عالم میں ہیں اس کے مقابلے میں یہ عالم جس میں تم ہو بدر جہاں بہتر ہے، فتنے یوں امڑ رہے ہیں جیسے کالی رات میں اندھیرا دل بادل امڑ رہا ہو، ایک تانتا بندھا ہوا ہے اور ہر آنے والا فتنہ گزرتے فتنے سے بدتر دکھائی دیتا ہے۔ بعد اس کے آپ ابو معیحبہ سے مخاطب ہوئے اور فرمایا کہ مجھے دنیا کے خزانوں کی کنجیاں پیش کی گئیں، اور حیات جاویدانی اور اس کے ساتھ جنت، پھر مجھے چناؤ کا اختیار دیا گیا، اس درمیان کے چاہو تو یہ نعمتیں پسند کر لو اور چاہو تو اللہ تعالیٰ سے ملاقات اور اس کے ساتھ جنت کو قبول کر لو۔ ابو معیحبہ نے کہا، یا رسول اللہ، میرے ماں باپ آپ پر سے قربان ہوں، آپ دنیا کے خزانوں کی کنجیاں اور حیات جاویدانی اور جنت کا انتخاب کر لیں۔ آن حضرت نے فرمایا، अजीज इंतखाब तो मैं कर चुका, मैंने अल्लाह ताला से मुलाकात और जन्नत को पसंद कर लिया है। फिर उसके बाद आपने बकी में आराम करने वालों के लिए दुआए मगफिरत की, बस उसी सुबह को या फिर अगले दिन आपके सर में दर्द उठा, और दर्द भी ऐसा कि उससे पहले कभी आपके सर में वैसा दर्द नहीं हुआ था। फिर भी आप मस्जिद में तशरीफ ले गए, नमाज की इमामत की, फिर आप मिंबर पे पहुंचे, शहदाए अहद के लिए दुआए मगफिरत की, और उस लहजे में जैसे आज आखिरी बार उन शहीदों के लिए मगफिरत की दुआ कर रहे हों। फिर यूं इरशाद फरमाया, ऐ लोगो, अल्लाह के बंदों में एक बंदा ऐसा भी है जिसे अल्लाह ने इस बाब में इंतखाब का हक अता किया कि वो इस नेमत दुनिया को पसंद करे या नेमत खुदावंदी को, और उस बंदे ने नेमत खुदावंदी को इंतखाब किया। हजरत अबू बकर ने इरशाद नबवी सुना और गिरिया किया, उन्हें एहसास हो गया था कि जिस बंदे खुदा की तरफ आ हजरत ने इशारा किया है वो आप खुद हैं, और जिस नेमत खुदावंदी को आपने इंतखाब किया है वो मौत है। आ हजरत ने जान लिया कि हजरत अबू बकर बात की तह तक पहुंच गए हैं। आपने उन्हें रोने से मना फरमाया, फिर इरशाद किया, ऐ लोगों, मैं सबसे ज्यादा अबू बकर की रफाकत और फयाजी का ममनून हूँ। अगर खल्क खुदा में से किसी को मैं जिगरी दोस्त के तौर पर इंतखाब करता तो वो अबू बकर होते, मगर हमारे लिए ईमान का रिश्ते अखुवत और रफाकत काफ़ी है। ये रिश्ता क़यामत तक कायम रहेगा, उस वक्त तक जब अल्लाह ताला के हुजूर हमें एक नई वहदत में जम हो जाएंगे। फिर आपने इर्द गिर्द नज़र डाली, उन दरवाज़ों पर आपकी नज़र गई जो मस्जिद में खुलते थे, ये उन रिहायशी मकानों के दरवाजे थे जो मस्जिद के इर्द गिर्द वाक़े थे। आपने फरमाया कि अबू बकर के घर के दरवाजे को छोड़कर बाकी दरवाजे बंद कर दिए जाएं। आखिर में आपने फरमाया, अब तुम लोगों से मेरी मुलाकात हौज़े कौसर पे होगी, और बेशक इस मकाम से जहां मैं इस वक्त खड़ा हूं मुझे हौज़े कौसर साफ नज़र आ रहा है। मुझे तुम्हारी तरफ से ये अंदेशा तो नहीं है कि तुम माबूद हकीकी के साथ और दूसरे माबूद खड़े कर लोगे, लेकिन मुझे तुम लोगों की तरफ से ये अंदेशा ज़रूर है कि हुसूल दुनिया की दौड़ में तुम एक दूसरे से बाजी ले जाने की कोशिश करोगे। ये फरमाकर आप मंबर से उतर आए, तब आप मस्जिद से निकलकर बीबी मैमूना की हरमसरा में तशरीफ ले गए। नमाजियों से खिताब करने के बाद आप और हलकान हो गए थे, बुखार भी तेज़ हो गया। 1.5-2 घंटे बाद आप बीबी आयशा से मिलने के लिए तशरीफ ले गए। वैसे तो आज बीबी मैमूना की हरमसरा में क़याम का दिन था, मगर आ हजरत ये चाहते थे कि बीबी आयशा आपकी अलालत से बेखबर न रहें। उधर बीबी आयशा भी सर के दर्द में मुबतला थी। जब आप उनकी हरमसरा में दाखिल हुए वो दर्द से कराह रही थी, हाय अल्लाह, मेरा तो सर फटा जा रहा है, हजरत आयशा ने फरमाया। आ हजरत ने सुनकर फरमाया, ऐ आयशा, तेरा सर नहीं मेरा सर है कि फटा जा रहा है। ये कहते कहते आपने बीबी आयशा को गौर से देखा। आप शायद ये समझने की कोशिश कर रहे थे कि कहीं खुदा ना खास्ता किसी जानलेवा बीमारी के तो असर आसार नहीं हैं। जब ऐसे आसार आपको नज़र ना आए तो आपने फरमाया, यूं होता तो बेहतर होता, मेरे जीते जी ये वाकया गुजरता तो ऐ आयशा, मैं तेरी मगफिरत की दुआ कर सकता और कफन दफन के फ़र्ज से ओहदा बरा हो सकता। आ हजरत जिस लहजे में बोल रहे थे उस पर बीबी आयशा का माथा ठनका। उन्होंने भांप लिया कि आ हजरत की तबीयत अच्छी नहीं है, लेकिन उन्होंने अपनी परेशानी जाहिर नहीं होने दी। ऐसी बातें करने लगीं जैसे कोई बात ही नहीं है, और इतनी शगुफ्ता मिजाजी से गुफ्तगू की कि आ हजरत दम भर के लिए खिल उठे। थोड़े से मुस्कुराए भी, मगर अचानक फिर वही कलमा जबान पर आ गया, नहीं सर तो मेरा फटा जा रहा है। उठ खड़े हुए और वापस बीवी मैमूना की हरमसरा की तरफ चले। आ हजरत की कोशिश थी कि मामूलात में फ़र्क ना आए, मस्जिद में जाकर नमाज पढ़ाना भी मामूलात में शामिल था, उस फरीजे को भी निभाया, लेकिन मर्ज बढ़ता जा रहा था। आखिर ऐसा वक्त आ गया कि आप खड़े भी नहीं हो सकते थे, सो बैठकर नमाज पढ़ने पर मजबूर हो गए। नमाजियों से फरमाया कि आप लोग भी बैठकर नमाज पढ़ें। उधर लोगों में उसामा इब्ने जैद के खिलाफ कानाफूसी शुरू हो गई थी। आ हजरत ने जब उनकी सालारी का ऐलान किया था तो उस वक्त तो किसी को बोलने की मजाल नहीं हुई, लेकिन उसके बाद दबे लफ्जों में एतराजात शुरू हो गए कि इतनी अहम मुहिम की सालारी एक अल्लड़ नौजवान के सुपुर्द कर दी गई है। होते होते ये बात आ हजरत के कानों तक पहुंची। आप इसे एतराज का जवाब देना चाहते थे, मगर नकाहत बहुत बढ़ गई थी और बुखार बहुत तेज था। आपने अपनी अजवाज से फरमाया कि नेक बख्तो, ऐसा करो कि मुख्तलिफ कुओं से 7 मशकें भरवा कर मंगवाओ और मुझ पर उंडेल दो, फिर इंशाल्लाह मैं इस काबिल हो जाऊंगा کہ جا کر لوگوں سے خطاب کر سکوں۔ ازواج نے اس خواہش کی تعمیل کی۔ بی بی حفصہ ایک ناند لے کر بی بی عائشہ کی حرم سرا میں پہنچیں، دوسری ازواج پانی لے کر آئیں۔ آپ کو ناند میں بٹھایا گیا اور اوپر سے پانی انڈیلا گیا۔ اس غسل کے بعد ازواج نے آپ کو لباس پہنایا اور آپ کے سر مبارک پر پٹی باندھی، اور دو شخص سہارا دے کر آپ کو مسجد میں لے گئے۔ آپ ممبر پہ بیٹھے اور حاضرین سے یوں خطاب فرمایا، اے لوگو، اسامہ کے لشکر کو رخصت کرو، اگرچہ تمہیں اس کی سالاری پر اعتراض ہے، اسی طرح جس طرح تم نے اب سے پہلے اس کے باپ کی سالاری پر اعتراض کیا تھا، مگر وہ سالار ہونے کا اہل ہے اسی طرح جس طرح اس کا باپ سالار ہونے کا اہل تھا۔ یہ فرما کر آپ ممبر سے اتر آئے۔ جس طرح دوسروں کا سہارا لے کر مسجد میں تشریف لائے تھے، اسی طرح سہارا لے کر واپس ہوئے اور بی بی عائشہ کی حرم سرا میں پہنچے۔ آپ کے خطاب کا اثر ہوا۔ لشکر کی تیاری لوگوں کے اعتراض کے باعث کھٹائی میں پڑ گئی تھی، اب اس میں تیزی آ گئی۔ لوگ مہم کے لیے مستعد ہونے لگے۔ بہت جلدی لشکر تیار ہوا اور اسامہ کی سالاری میں کوچ شروع ہو گیا۔ اسامہ نے مدینے سے نکل کر جرف کے مقام پر پڑاؤ کیا۔ یہ مقام مدینہ سے شمال کی سمت 3 میل کے فاصلے پر واقع تھا۔ اب جب نماز کا وقت آیا تو آن حضرت کی نقاہت اس درجہ بڑھ چکی تھی کہ آپ کو بیٹھ کر بھی نماز ادا کرنا دوبھر ہو رہا تھا۔ آپ نے محسوس کیا کہ اب آپ امامت نہیں فرما سکتے۔ آپ نے ازواج سے فرمایا، ابو بکر سے کہو وہ امامت کا فریضہ انجام دیں۔ بی بی عائشہ بولیں، یا رسول اللہ، میرے باپ ابو بکر بہت رقیق القلب ہیں، جب قرآن کی تلاوت کرتے ہیں تو ان پر رقت طاری ہو جاتی ہے، آواز بھی ان کی ایسی بلند نہیں ہے۔ آن حضرت نے سنی انسنی کی اور فرمایا، ابو بکر سے کہو جماعت کی امامت کرے۔ اب کے بی بی عائشہ نے حضرت حفصہ کو اشارہ کیا کہ تم یہ بات کہو۔ آن حضرت نے تب اپنی ناگواری کا اظہار کیا اور پھر اپنی ہدایت کو دہرایا۔ سو پھر علالت کے باقی ایام میں حضرت ابو بکر نے نماز پڑھانے کا فریضہ انجام دیا۔ آن حضرت نے زیادہ وقت اس طرح گزارا کہ بی بی عائشہ کے زانو پر سر رکھ کر لیٹے رہتے۔ ہاں، جب بی بی فاطمہ آ جاتیں تو بی بی عائشہ چلی جاتیں کہ باپ بیٹی کے بیچ میں مخل نہ ہوں۔ ایک ایسے ہی موقع پر بی بی عائشہ نے دیکھا کہ باپ نے بیٹی کے کان میں کچھ کہا اور بیٹی نے رونا شروع کر دیا۔ باپ نے پھر بیٹی کے کان میں کچھ کہا اور بیٹی روتے روتے مسکرا اٹھی۔ جب بی بی فاطمہ اٹھ کر جانے لگیں تو بی بی عائشہ نے پوچھا کہ فاطمہ، آن حضرت نے تم سے کیا فرمایا تھا کہ پہلے تم روئیں پھر تم مسکرائیں؟ بی بی فاطمہ نے جواب دیا کہ راز کی کچھ باتیں تھیں، میں وہ راز افشا نہیں کر سکتی۔ کہیں بعد میں بی بی فاطمہ نے بتایا کہ بابا نے مجھ سے فرمایا تھا کہ اب میں جیوں گا نہیں، اس پر میں نے رونا شروع کر دیا۔ پھر بابا نے فرمایا، بیٹی، میرے گھرانے میں سے جو فرد سب سے پہلے آخرت میں آ کر مجھے ملے گی وہ تم ہو، اس پر میں کھل گئی۔ اب 11 ہجری تھا، مہینہ ربیع الاول کا تھا اور وہ ربیع الاول کی 12 تاریخ تھی، اور دن پیر کا تھا، یعنی بمطابق 8 جون سن 632 عیسوی اس صبح کو آن حضرت کا بخار اتر گیا۔ اگرچہ نقاہت بہت تھی مگر آپ نے طے کیا کہ اب مسجد میں جا کر نماز ادا کریں گے۔ آپ نے جب مسجد میں قدم رکھا تو جماعت شروع ہو چکی تھی۔ اس کے ساتھ ہی صفوں میں ایک تھر تھری دوڑ گئی۔ حضرت ابو بکر کو نماز پڑھاتے پڑھاتے احساس ہوا کہ صفوں میں اس وقت بے کلی ہے، اور انہوں نے فوراً بھانپ لیا کہ رسول اللہ تشریف لے آئے ہیں۔ وہ اسی طرح بغیر مڑے ہوئے امامت کے مقام سے سرکنے لگے تھے، مگر آن حضرت نے قریب جا کر ان کے کاندھے پہ ہاتھ رکھا اور فرمایا، نماز تم ہی پڑھاؤ گے، اور ان کے برابر کھڑے ہو کر آپ نے نماز پڑھنی شروع کر دی۔ آن حضرت کی طبیعت اب قدرے بحال تھی اور سب خوش تھے کہ آن حضرت شفا یاب ہو گئے۔ پورے مدینہ میں مسرت کی ایک لہر دوڑ گئی۔ اسی اثنا میں اسامہ جرف سے چل کر یہاں پہنچے۔ وہ اس پریشانی میں پڑاؤ چھوڑ کر آئے تھے کہ پتہ نہیں آن حضرت اب کس حال میں ہیں۔ یہاں آ کر دیکھا کہ حضور کی طبیعت بحال ہے، نمازیوں کے بیچ مسجد میں رونق افروز ہیں۔ یہ دیکھ کر ان کا دل باغ باغ ہو گیا۔ آن حضرت نے فرمایا، اے اسامہ، اب تم کوچ کرو، نصرت خداوندی تمہارے ساتھ ہے۔ سو اسامہ آن حضرت سے رخصت ہوئے اور واپس پڑاؤ کی طرف چلے گئے۔ حضرت ابو بکر بھی مطمئن ہو گئے، سوچا کہ آن حضرت کی طبیعت تو اب سنبھل ہی گئی ہے۔ سو انہوں نے آن حضرت سے رخصت لی اور اپنی زوجہ حبیبہ سے ملاقات کے لیے مدینہ کے بالائی علاقے کی طرف روانہ ہو گئے۔ حبیبہ خارجہ کی بیٹی تھیں۔ یہ وہی بزرگ تھے کہ اب سے 10 برس پہلے جب حضرت ابو بکر مدینہ آئے تھے تو ان کے گھر ٹھہرے تھے۔ حبیبہ شادی کے بعد بھی ابھی تک اپنے میکے میں تھیں۔ حضرت ابو بکر وہیں ان سے ملنے گئے تھے۔ हजरत फजल और सोबान के कंधों पर हाथ रखकर आहिस्ता आहिस्ता मस्जिद से निकले और बीबी आयशा की हरमसरा की तरफ चले। हजरत अली और चचा अब्बास पीछे पीछे चले, लेकिन हरमसरा में वो ज्यादा देर नहीं ठहरे। आ हजरत को पहुंचाकर जल्द ही वहां से उठाए। रास्ते में कितने ही लोगों ने पूछा कि अब हुजूर का हाल क्या है। हजरत अली ने हर एक को यही जवाब दिया कि अब अफाका है, लेकिन पूछने वाले इधर उधर हुए तो हजरत अब्बास ने हजरत अली का हाथ थामा और कहा, ऐ अली, कसम अल्लाह पाक की, मैं रसूल अल्लाह के चेहरे मुबारक पर मौत की परछाई देख रहा हूँ। मैंने अपने कबीले के बुजुर्गों को देख रखा है, आखिरी वक्त में उनके चेहरों पर बिल्कुल इसी किस्म की कैफियत नजर आती थी। आ हजरत अब अपने बिस्तर पर आ लेटे थे। आपका सर बीबी आयशा की गोद में था और यूं नजर आ रहा था जैसे आपके जिस्म से सारी ताकत खिंच गई हो। लेकिन जब बीबी आयशा के भाई अब्दुलरहमान वहां आए तो उनके हाथ में मिसवाक देखकर आ हजरत की नजरें उस पर जम गईं। बीबी आयशा समझ गईं कि आ हजरत को मिसवाक की तलब है, सो उन्होंने भाई के हाथ से मिसवाक ले ली और फिर आ हजरत के हाथ में उसे थमा दिया। और आ हजरत पर अगरचे बहुत जोफतारी था, फिर भी उन्होंने मिसवाक से दांतों को रगड़ा। उसके थोड़ी ही देर बाद आप पर गशी तारी हो गई। बीबी आयशा ने जाना कि बस अब चल चलाओ है, ये सकरात का आलम है। लेकिन घंटे भर बाद आपने आंखें खोल दीं। इस पर बीबी आयशा को याद आया कि एक दफ़ा आ हजरत ने उनसे कहा था, किसी नबी को उस वक्त तक मौत नहीं आती जब तक उसे जन्नतुल फिरदौस में उसके मकाम का दीदार न करा दिया जाए और फिर ये न पूछ लिया जाए कि अब इसके बाद तुम क्या पसंद करोगे, जीना या मरना। और बीबी आयशा ने जान लिया कि आ हजरत उस मरहले से गुजर लिए हैं। दिल में कहा कि आप हमसे बेनियाज हो चुके हैं, अब हमारे दरमियान जीना पसंद नहीं करेंगे। फिर उन्होंने देखा कि आ हजरत मुंह ही मुंह में कुछ फरमा रहे हैं। कान लगाकर सुना, फरमा रहे थे, अब जन्नतुल फिरदौस में मुलाकात होगी उन बरगुजीदा हस्तियों से जिन पर बारी ताला ने अपनी रहमतें नाजिल की हैं, नबियों से और वलियों से और शहीदों से और नेकोकारों से, ऐसी हस्तियों से मुलाकात, सुभान अल्लाह। फिर कान लगाकर सुना, फरमा रहे थे, बारे इलाहा विसाल चाहता हूँ, विसाले मौला। और ये आखिरी अल्फाज थे जो आपके लबों पर आए। रफ्ता रफ्ता वो मुबारक सर बीबी आयशा की गोद में भारी होता चला गया और फिर बाकी सब अजवाज ने गिरिया शुरू कर दिया। बीबी आयशा ने सरे मुबारक को आहिस्ता से तकिए पर टिका दिया और फिर वो भी दूसरी अजवाज के साथ मिलकर गिरिया करने लगी। रसूल पाक इस फानी दुनिया से सिधार चुके थे। खलकत सरासीमा थी, जिसने खबर सुनी वो बदहवास मस्जिद नबवी की तरफ दौड़ा। मस्जिद में लोग इकट्ठे होते चले जा रहे थे और पूछ रहे थे कि क्या वाकई हुजूर विसाल फरमा गए। वफात की खबर बिजली की मिसल पूरे मदीना में दौड़ गई। मदीना से निकलकर गिर्दो नवाह में पहुंची। जर्फ मदीना से कितनी दूर था, लश्कर कूच के लिए तैयार था, उसमें कितने ही बरगुजीदा असहाब भी शामिल थे, सबसे बढ़कर हजरत उमर थे। जब वफात की खबर वहां पहुंची तो कूच मौकूफ हुआ। उसामा, हजरत उमर और बाकी सब मदीना की तरफ चल पड़े। हजरत उमर ने आ हजरत की मौत की खबर को कबूल करने से इनकार कर दिया था। वो ये कबूल करने के लिए तैयार नहीं थे कि फखरे मौजूदात सरवरे कायनात को मौत भी आ सकती है। वो सीधे मस्जिद में पहुंचे और लोगों को ये बावर कराने की कोशिश करने लगे कि रसूल अल्लाह ने इंतकाल नहीं किया है, आपकी रूह किसी सफर पर गई है, वो वापस आएगी और आ हजरत हमारे दरमियान मौजूद रहेंगे। उधर हजरत अबू बकर को भी कि हबीबा से मिलने गए हुए थे, वफात की खबर पहुंची, भागम भाग मदीना आए। हांपते कांपते मस्जिद में पहुंचे, देखा कि उमर मजमे से मुखातिब हैं और उन्हें समझा रहे हैं कि रसूल पाक को मौत नहीं आई है। उन्होंने हजरत उमर के बयान पर कान नहीं धरा। उधर से गुजरते हुए सीधे बेटी की हरमसरा में पहुंचे, चादर का कोना उठाकर रुए मुबारक को गौर से देखा, तकते रहे, पेशानी को बोसा दिया और बोले, मेरे माँ बाप आप पर फिदा हों, यह अल्लाह ताला की तरफ से मुकद्दर थी, सो इसका जायका आपने चखा, पर इसके बाद आपके लिए अबद तक मौत नहीं है। फिर बहुत अदब से रूए मुबारक को चादर से ढांप दिया और बाहर निकल आए। देखा कि हजरत उमर हनूस तकरीर कर रहे हैं और लोगों को समझा रहे हैं कि आ हजरत ने इंतकाल नहीं किया है। करीब जाकर कहा, ऐ उमर खामोश हो जाओ, मेरी बात सुनो। हजरत उमर उसी तरह जारी रहे, मगर लोग हजरत अबू बकर को देखकर उनके गिर्द इकट्ठे हो गए कि देखें इस बाब में ये बुजुर्ग क्या कहते हैं। हजरत अबू बकर ने पहले खुदा ताला की हमदो सना की, फिर फरमाया, ऐ लोगो, जो शख्स मोहम्मद की परस्तिश करता था वो सुन ले कि मोहम्मद की वफात हो गई, मगर जो लोग अल्लाह ताला पर ईमान लाए वो जान लें कि अल्लाह ताला हाजिर व मौजूद है और मौत से बुलंदोबाला है। फिर उन्होंने वो आयत तिलावत की जो जंगे उहद के बाद नाजिल हुई थी, मोहम्मद अल्लाह के रसूल हैं, रसूल उनसे आगे भी गुजर चुके हैं, अगर उनकी वफात हो जाए या उन्हें शहीद कर दिया जाए तो क्या तुम पलट जाओगे? पलट जाने वाले अल्लाह का तो कुछ नहीं बिगाड़ेंगे, हाँ अल्लाह सब्र शुक्र करने वालों को जरूर नवाजेगा। आंखों पर जैसे पर्दे पड़े हों और वो अचानक उठ जाएं, लोगों को बात समझ में आ गई और हजरत उमर तो बकौल खुद ऐसे चकराए कि जमीन पर ढेर हो गए, पांव सौ सौ मन के हो गए, चलें तो चला न जाए। अब उन्हें यकीन आ गया था कि रसूल पाक दुनिया से गुजर गए। रसूल पाक के घराने पर तो इस सानहे के साथ एक कयामत गुजर गई। रफ्ता रफ्ता उन्होंने अपने आप को संभाला, हवास बजा किए और सोचा कि अब तजहीज़ व तकफीन का बंदोबस्त करना चाहिए। इसी असना में हज़रत अबू बकर, हज़रत उमर और दूसरे असहाब के बीच में खिलाफत का कज़िया तय करने चले गए थे, वापस आन पहुँचे और मसला उस वक्त ये था कि आ हज़रत को गुस्ल कैसे दिया जाए। अजब हुआ कि अचानक सब पर एक गुनूदगी छा गई और उस गुनूदगी के आलम में एक आवाज़ सुनाई दी, पैगंबर को उसके लिबास ही में गुस्ल दिया जाए। यूं गुस्ल का मामला तय हुआ। ऐन उस वक्त जब गुस्ल दिया जाने वाला था, औस इब्ने खौली के बने खजरज में से था, हरम सरा के दरवाजे पर पहुंचा और हजरत अली से कहा कि ऐ अली, मैं तुम्हें खुदा का वास्ता देकर यह गुजारिश करता हूँ कि आखिर हम अंसार का भी रसूल पर हक है, तो मुझे अंसार के नुमाइंदे के तौर पर दाखिले की इजाज़त मरहमत की जाए। हजरत अली ने इजाज़त दी और यूं गुस्ल के मौके पर औस इब्ने खौली भी अंसार के नुमाइंदे के तौर पर मौजूद रहे। गुस्ल इस तरह दिया गया कि हजरत अली जिसमें अथर को संभाले हुए थे और करवट करवट गुस्ल दे रहे थे, चचा अब्बास और उनके बेटे फजल और कसम उनका हाथ बटा रहे थे, असामा इब्ने जैद पानी डाल रहे थे और इस काम में आ हजरत के आज़ाद करदा गुलाम शकरान उनकी मदद कर रहे थे। हजरत अली उस पाक जिस्म पर के लिबास से ढका हुआ था, हाथ फेरते जाते थे और कहते जाते थे, मेरे माँ बाप आप पर से कुर्बान हों, आप जीते जी भी कमाल खूबसूरत थे और अब मरने के बाद भी कमाल खूबसूरत हैं। यूं था कि अगरचे एक दिन गुजर चुका था, फिर भी रसूल पाक को देखकर यूं लगता था कि जैसे आराम फरमा रहे हैं। बस इतनी कसर थी कि सांस नहीं आ रहा था और नब्ज नहीं चल रही थी। जब गुस्ल दिया जा चुका और कफन पहनाया जा चुका तो ये सवाल उठ खड़ा हुआ कि आपको दफन कहाँ किया जाए। थोड़ा इख्तलाफ इस पर भी हुआ। एक तजवीज़ ये थी कि बकी में, जहाँ आपके जिगर के टुकड़े और कितने असहाब दफन हैं, आपको दफन किया जाए। कुछ लोग ये कहते थे कि आप मस्जिद में दफन किए जाएंगे, मगर ऐन उस वक्त हजरत अबू बकर को एक हदीस याद आ गई। बोले कि ऐ लोगो, मैंने रसूल को ये कहते सुना कि नबी जहाँ आखिरी सांस लेता है वहीं आसूदा खाक होता है। ये बात मान ली गई सो बीबी आयशा की हरम सरा में, जहाँ आपकी आंख बंद हुई थी, आपके पलंग के बराबर कब्र खोदी गई, तकफीन हो चुकी थी, कब्र खुद चुकी थी, अब आखिरी दीदार की साथ थी, पूरा मदीना उस हरम सरा पर उमड़ा हुआ था, मुश्ताकाने दीद जोक दर जोक आ रहे थे और रसूल पाक का आखिरी मरतबा दीदार कर रहे थे। एक कतार आती, दीदार करती, दुआए मगफरत करती और गुजर जाती, फिर दूसरी कतार, फिर तीसरी कतार। जब मर्दों की सब कतारें गुजर गईं तो फिर खवातीन कतार अंदर कतार आनी शुरू हुईं। उसी तरह आना, दीदार करना, दुआए मगफरत करना और गुजर जाना, खवातीन के बाद बच्चों की कतारें आनी शुरू हो गईं। अब रात थी और हजरत अली रसूल पाक को कब्र में उतार रहे थे। मदीने मुनव्वरा गम की तारीकी में डूबा हुआ था, दिल अलम से लबरेज थे, आंखों से आंसू जारी थे, वो चेहरे मुबारक अपने हुस्नो जमाल के साथ नजरों में समाया हुआ था, वो बावकार आवाज रह रह कर कानों में गूंज रही थी, मस्जिद में वो आपका आखिरी वरूद और वो आखिरी कलेमात, लोगो मुझे इस दुनिया से क्या लेना है, मेरा और इस सराय फानी का ताल्लुक ऐसा ही है जैसा एक सवार का उस दरख्त से होता है जिसकी छाँव में दम लेने के लिए वो ठहर जाता है। थोड़ा दम लिया और आगे गुजर गया। ऐ लोगो, मैं तुमसे पहले कूच कर रहा हूँ और सुनो कि मैं तुम पर गवाह हूं और अब मैं हौज़े कौसर पर तुमसे मुलाकात करूंगा।